मुफज्जल ने कहा, ए मेरे मौला वाका, महदी आले मोहम्मद अलैहि सलातो सलाम और कहाँ जाएंगे। मेरे मौला ने फरमाया कि मेरे जद्द नामदार जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वाले वसल्लम के शहर की तरफ रवाना होंगे, और जब आप मदीने में वारिद होंगे तो आपके हाथों एक अजीब काम अंजाम पाएगा जो मोमिनीन की खुशहाली और काफिरों की जिल्लत का मौजब बनेगा। मुफज्जल ने पूछा, ज़ोरा जो बगदाद का दूसरा नाम है, उसकी उस जमाने में क्या हालत होगी। फरमाया, लानत का मकाम और खुदावंद तआला के आदाब की जगह होगा। और मेरे मौला ने फरमाया, उस पर अफसोस जो वहां सुकूनत इख्तियार करे। जर्द रंग के परचम और मगरबी परचम और दूर और नजदीक से आए हुए परचम यहां पर जमा होंगे। वल्लाह, उस शहर पर किस्म किस्म के आदाब नाजिल होंगे जो गुज़िश्ता उम्मतों पर नाजिल हो चुके हैं। उस शहर पर ऐसे ऐसे आदाब आएंगे जिनको किसी ने आंखों से देखा होगा न कानों से सुना होगा। यहाँ के रहने वालों पर तलवारों का तूफान आएगा। वल्लाह, एक ऐसा वक्त आएगा कि बगदाद की आबादी जैसे कोई आबादी न होगी, और कहेंगे कि यहाँ के घर और मोहल्लात वही जैसे हैं और यहाँ की औरतें हूरुल ऐन की मानिंद हैं, लड़के गिलमानों की तरह होंगे और रोज़ी बेहद फरावान होगी। उस शहर में खुदा और रसूल पर तोहमत बांधी जाएगी, ना हक हुक्म ना हक गवाही जारी होगी। शराब पीना, जिना करना, माल हराम खाना, ना हक खून बहाना इस कदर आम होगा कि जितना बाकी दुनिया में ना होगा। फिर खुदावंद तआला इसे फितनों में मुबतला करेगा और लश्करों के जरिए तबाह बर्बाद करेगा। फिर यहाँ खंडरात ही खंडरात होंगे। फिर उसके बाद दअलम और कदवीन से एक हसनी जवान खुरूज करेगा और नहायत फसीह आवाज में निदा देगा, ए आले मोहम्मद सल्लल्लाहु अलैहि वाले, मुझ मुस्तर बेचारे की मदद करो। बस तालकान से खुदावंद तआला के खजाने उसकी जानिब रुख करेंगे। ये खजाने सोने और चांदी के न होंगे, बल्कि ये ऐसे अशखास होंगे जो सीसा पिलाई हुई दीवार की मानिंद मजबूत शजा और बुलंद आजम और बुलंद हिम्मत वाले होंगे। ये लोग जालिमों के कत्ल आम के लिए मुसल्ला होकर निकल पड़ेंगे, यहाँ तक के कूफा तक आ पहुंचेंगे और कूफा की ज्यादातर सरजमीन को कुफार से पाक कर देंगे और फिर कूफा में सुकूनत इख्तियार कर लेंगे। उनके सरदार को खबर मिलेगी कि महदी आले मोहम्मद अलैहि सलातु वस्सलाम अज्जलल्लाहु ताला फरज शरीफ और उनके असहाब कूफा के नजदीक पहुंच चुके हैं। तो वो अपने असहाब से कहेंगे कि आइए चलकर देखते हैं ये शख्स कौन है और क्या चाहता है। वल्लाह, खुद उसे अच्छी तरह इल्म होगा कि वो महदी आले मोहम्मद हैं, लेकिन वो हजरत की हक्कानियत को अपने असाब पर जाहिर करना चाहेगा। बस हसनी हजरत के सामने खड़ा होगा और कहेगा, अगर आप ही महदी आले मोहम्मद हैं तो मुझे अपने जद्द नामदार रसूल खुदा का असा अंगुश्तरी और आपका अमामा जिसे सहाब कहा जाता है, ज़रा जिसे फाजिल का नाम देते थे, घोड़ा जिसका नाम यरबू था, नाका जिसे गजबा कहते थे, घोड़ी जिसे दुलदुल कहते थे, हमारी जिसका नाम याफूर था, बुर्राक और मुसहफ अमीरुल मोमिनीन अली इब्न अबी तालिब दिखाइए कहाँ है। पस हजरत कायम आले मोहम्मद उन सारी निशानियों को हाजिर फरमाएंगे, यहाँ तक कि आप आदम और नूह के असे को, हूद और सवाले के तरके को, इब्राहिम की निशानी, यूसुफ के सा, शुएब के तराजू और कील कांटे, मूसा के असा और ताबूत को, दाऊद की जरा को, सुलेमान के अंगुश्तर और ताज को, ईसा के असबाब और दूसरे पैगम्बरों की मीरास को अपनी निशानियों के तौर पर दिखाएंगे। के बाद हजरत साहिब जमान अज्जलल्लाहु ताला फरजहु शरीफ जनाबे रसूल खुदा के असा को पत्थर पे नस फरमाएंगे जो एक घंटे के अंदर एक बड़ा दरख्त बन जाएगा और उसके साए में कई लश्कर आराम कर सकेंगे। फिर हसनी कहेगा, अल्लाह अकबर है फरदंदे रसूल, अपने हाथ को दराज कीजिए ताकि मैं आपकी बैत करूँ। फिर हजरत कायम आले मोहम्मद अज्जलल्लाहु ताला फरजहु शरीफ अपना हाथ दराज फरमाएंगे जिस पर हसनी सैयद और उसका तमाम लश्कर बैत करेगा, लेकिन उनमें शामिल 40,000 दिया जिन्होंने गले में मुसहफ इमाइल किए होंगे कहेंगे, ये बहुत बड़ा जादू है। बस इमाम फरमाएंगे, इन सबको तह तह कर दो। मुफज्जल ने पूछा, फिर और क्या करेंगे। फरमाया, सुफियानी की गिरफ्तारी के लिए दमिश्क की तरफ एक लश्कर रवाना करेंगे और बैतुल मुकद्दस की मस्जिद अक्सा के पास कुर्बानी करेंगे। फिर इमाम हुसैन का जहूर होगा और आप 12,000 सिद्दीकीन उन 72 अफराद के साथ जो हजरत के साथ करबला मुअल्ला में शहीद हुए थे तशरीफ लाएंगे। इस वापसी से शानदार वापसी कोई ना होगी। फिर सिद्दीक अकबर अमीरुल मोमिनीन अली इब्न अबी तालिब जहूर फरमाएंगे और आपके लिए नजफ अशरफ में एक गुम्बद तामीर किया जाएगा जिसका एक रुकन नजफ में होगा और एक बहरीन में और एक यमन के दारुल हुकूमत में और चौथा मदीना तय्यबा में होगा। और गोया मैं देख रहा हूँ मेरा मौला इमाम सादिक फरमा रहा رہا ہے، گویا میں دیکھ رہا ہوں کہ ایسی قندیلے اور چراغ روشن ہوں گے جن کی روشنیاں آسمانوں اور زمین کو سورج و چاند سے زیادہ منور کر رہی ہوں گی۔ پھر بڑے سردار حضرت محمد مصطفیٰ خاتم الانبیاء صلی اللہ علیہ وآلہ وسلم کا ظہور ہوگا، اور آپ اپنے مہاجرین و انصار اور ان لوگوں کے ساتھ جو جنگوں میں حضرت کے ساتھ شریک تھے اور شہادت پا گئے تھے تشریف لائیں گے۔ پھر حضرت ان لوگوں کو زندہ کریں گے جو آپ کو جھٹلاتے تھے اور آپ پر شک کرتے تھے، یہ لوگ کہتے تھے یہ تو جادوگر ہے، کاہن ہے، دیوانہ ہے، نعوذ باللہ من ذالک، اور اپنی خواہش سے بات کرتا ہے۔ جس کسی نے آپ کے ساتھ لڑائی کی ہوگی، جھگڑا کیا ہوگا، ان سب کو آپ کیفر کردار تک پہنچائیں گے۔ اسی طرح ہر ایک امام حضرت صاحب الزمان تک دوبارہ ظہور فرمائیں گے، اور جس کسی نے ان کی مدد کی ہوگی اسے انعام ملے گا، اور جس کسی نے انہیں تکلیف پہنچائی ہوگی وہ عذاب میں مبتلا ہوگا۔ اسی طرح قیامت سے پہلے عذاب کا مزہ چکھنا پڑے گا، اور اس وقت اس آیہ کریمہ کی تعویل ظاہر ہوگی، وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اسْتَضْعَفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمُ الْأَئِمَّةَ وَنَجْعَلَهُمُ الْوَارِثِينَ وَنُمَكِّنَ بِهِمْ فِي الْأَرْضِ وَنُرِيَ فِرْعَوْنَ وَحَامَانَ وَجُنُودَهُمَا مِنْهُم مَّا كَانُوا یحضرون۔ مفضل نے پوچھا اس آیت میں فرعون حامان سے کیا مراد ہے؟ حضرت نے فرمایا اس آیت سے مراد دشمن زہرا ہے۔ مفضل نے پوچھا کیا رسول خدا و امیر المؤمنین کے ساتھ حضرت صاحب الامر بھی ہوں گے؟ فرمایا ہاں، ان کے لیے ضروری ہے کہ وہ ساری زمین کا چکر لگائیں، یہاں چکے کوہ کاف کے اس سرے تک اور ظلمات تک اور تمام سمندروں کو پھاڑیں گے، یہاں تک کہ زمین پر کوئی ایسا خطہ نہ رہے گا جہاں یہ حضرات نہ پہنچے اور دین خدا کو وہاں پر نافذ نہ کریں۔ پھر فرمایا اے مفضل، گویا میں دیکھ رہا ہوں وہ دن آئے گا کہ ہم آئمہ کے گلو اپنے جد نامدار رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے پاس کھڑے ہوں گے، اور اس جفاکار امت نے جو حضرت کی وفات کے بعد جو سلوک بنت رسول اور آل رسول کے ساتھ کیا ہوگا اس کی شکایت کریں گے، اور جو کچھ ہمارے ساتھ بیتی ہوگی ہم اسے بیان کریں گے۔ لوگوں نے ہمیں جھٹلایا ہوگا، ہمیں گالیاں دی ہوں گی، لانچان کیا ہوگا، ہمیں قتل کرنے کی دھمکیاں دی ہوں گی، ہمیں شہر بدر کیا گیا ہوگا، حرم خدا اور رسول خدا سے نکالا گیا، ہمیں قید میں ڈالا ہوگا اور زہر سے شہید کیا ہوگا، ان تمام واقعات کی شکایت کریں گے۔ پس حضرت رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کے آنسو جاری ہوں گے اور فرمائیں گے اے میرے بیٹوں، تم پر جو مصائب وارد ہوئے گویا وہ تمہارے جد پر تم سے پہلے وارد ہوئے۔ بس اس کے بعد حضرت صدیقہ کبریٰ جناب فاطمۃ الزہرا صلوات اللہ علیہا باغ فدق چھینے جانے کی شکایت کریں گی اور فرمائیں گی میں نے ان لوگوں کو بہت جلائل دیے لیکن انہوں نے میری ایک نہ مانی، میں نے آپ کا دیا ہوا خط بھی انہیں دکھایا لیکن انہوں نے ان لوگوں نے مہاجرین و انصار کے سامنے اسے پارا پارا کر دیا۔ اے میرے پدر گرامی، میں آپ کی قبر مبارک کی طرف آئی اور آپ سے میں نے ان کی شکایت کی کہ شیخین ثقیفہ بنی سعدہ کی طرف چلے گئے اور دوسرے منافقین بھی ان سے جا کے مل گئے، انہوں نے میرے شوہر سے خلافت چھین لی، پھر جب بیعت لینے آئے تو میرے شوہر نے مزاحمت کی تو ان لوگوں نے میرے گھر اور دروازے پر اہل بیت رسالت کو جلانے کے لیے ایندھن جمع کیا۔ میں نے احتجاج کیا کہ اے عمر، تمہیں جرأت کیسے ہوئی؟ کیا تو پیغمبر کی نسل کو زمین سے نابود کرنا چاہتا ہے؟ تو اس نے کہا اے فاطمہ، محمد اس وقت موجود نہیں ہے کہ ملائکہ آئیں اور آسمان سے امرو نہیں لائیں گے، علی سے کہو کہ آج آئیں اور بیعت کریں ورنہ اس گھر کو جلا کر راکھ کر دوں گا اور کسی کو نہیں چھوڑوں گا۔ میں نے کہا کہ خدایا، میں صرف تجھ سے شکایت کرتی ہوں کیونکہ تیرا پیغمبر اس دنیا سے رخصت ہو چکا، اس کی امت نے کفر اختیار کر لیا، انہوں نے ہمارے حق کو غصب کیا۔ اس پر اس نے آواز دی کہ عورتوں جیسی احمقانہ باتیں چھوڑ دو، خداوند تعالیٰ نے آپ لوگوں کو پیغمبر اور امامت دونوں عطا نہیں۔ پھر اس نے مجھے تازیانہ مارا اور میرا ہاتھ زخمی ہوا، اور اس نے میرے شکم پر دروازہ گرایا جو میرا محسن شہید ہوا۔ میں نے فرمایا کہ واہ ابا چاہو، واہ رسول اللہ، تیری بیٹی فاطمہ کو جھٹلاتے ہیں، تازیانے لگاتے ہیں، اے بابا اس کے بیٹے کو شہید کرتے ہیں۔ جو ہی میں نے اپنے بال کھولنے چاہے تو امیر المومنین نے آواز دی، انہوں نے مجھے روک دیا اور کہا اے بنت رسول، آپ کے والد گرامی تو رحمت للعالمین ہیں، میں آپ کو ان کی قسم دیتا ہوں کہ آپ سر کے بال نہ پریشان کریں۔